नमस्कार, कार्यक्रम सडक र सवारीमा तपाईँलाई स्वागत छ। तपाईँको साथमा छु मनोज केसी र मेरो साथमा प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठ। कार्यक्रम सडक र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम हो, जहाँ हामी सुरक्षित यात्राका लागि हामी आफैले अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौँ। त्यस्तै सर्वसाधारणले सडक र सवारीमा भोग्न परेका समस्या र यसको समाधानका लागि गर्न सकिने प्रयासका कुरा गर्छौँ, अनि विभिन्न गाडीका पार्ट पूर्जा सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सडकमा बेला बेलामा प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि चर्चा गर्छौँ।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिन भरको भए नि सचेत बनाऊ जुनी भरिलाई।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सडक र सवारीको आजको अङ्कमा मसँग छ ट्राफिक अपडेटका साथै सडक र सवारी सम्बन्धी गतिविधि। त्यसै गरी सरकारले निजी सवारी साधन आयातमा रोक लगाउने बारेमा जुन नीति लिएको छ, यसले विद्युतीय सवारी साधनलाई कस्तो प्रभाव पार्न सक्छ र विद्युतीय सवारी साधनलाई सहज बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा इलेक्ट्रिक व्हीकल एसोसिएसन अफ नेपालका इभ्यानका अध्यक्ष उमेश राज श्रेष्ठसँग गरिएको कुराकानी पनि छ।
र साथसाथै चाहिँ नि अर्को एउटा चाहिँ पोइन्ट चाहिँ के छ भन्दाखेरि अहिले भइरहेको चाहिँ जुन देशको अवस्था र अब यो अर्थतन्त्र नै अलिकति चाहिँ नि डामाडोल भइरहेको अवस्थामा सधन यसले चाहिँ नि अझै आगोमै त्यो थप्ने काम गरेकै छ।
कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले सडकमा यात्रा गर्दा तपाईँले कस्ता कस्ता अनियमितता देख्दै आउनु भएको छ भनेर सोधेका छौँ। अनियमितता जे पनि हुनसक्छ, लेख्दै गर्नुहोला, आफूले देखेको अनियमिततालाई प्रतिक्रियाको रूपमा लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अङ्कमा हामी प्रसारण गर्छौँ। सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौँ। अब कार्यक्रम अघि बढाउँ ट्राफिक अपडेटबाट। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरेर उपत्यकाभित्रिने अनि बाहिरिने सवारी साधन पनि सामान्य तवरले सञ्चालन भइरहेका छन्। यसैबीच चैत 21 गते सोमबार यता यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने 65 ट्याक्सी चालकहरू कारवाहीमा परेका छन्। दुर्घटना बाजा बजाएर आउँदैन, त्यसैले दुर्घटना हुन दिनुभन्दा दुर्घटना हुनै नदिनु, त्यसको लागि पहिल्यै सतर्कता अपनाएर यात्रामा निस्कनु सुरक्षित उपाय हुनसक्छ। त्यसैले जहिले पनि आफ्नो सुरक्षित यात्राको लागि सडकमा गति सीमित गर्नुहोला र स्वस्थ यात्राको लागि चर्को हर्नको प्रयोग गर्नुहोला। बारम्बार हामी यही नै अनुरोध गरिरहेका छौँ, यद्यपि दुर्घटनाका धेरै समाचारहरू आइ नै रहेका छन्। र अर्को दुर्घटना यस्तो पनि हुनसक्छ, स्वास्थ्यको हिसाबले कोरोना भाइरसबाट जोगिएर यात्रा गर्नको लागि हामी भिडभाड कम गरौँ भनेर भनिरहेका छौँ, सेनिटाइजर र मास्कको उचित प्रयोग गरौँ पनि भनिरहेका छौँ, त्यसको पनि प्रयोग विहीन भएको जस्तो देखिन्छ, त्यसलाई पनि कसैले प्रयोग नगरेको जस्तो देखिन्छ। र यसबाट पनि जोगिन सक्यौँ भने हामी स्वस्थ यात्रामा अगाडि बढ्न सक्छौँ र सुरक्षित यात्रामा अगाडि बढ्न सक्छौँ। त्यसै गरी यदि तपाईँ सडकमा यात्रा गर्दै हुनुहुन्छ र यात्रा गर्दा गर्दै तपाईँलाई दायाँ बायाँ मुड्नुपर्ने अथवा ओभरटेक गर्नुपर्ने त्यस्तो खालको परिस्थिति छ भने आफ्नो साइड मिरर सधैँ हेर्ने गर्नुहोला, ताकि तपाईँले गर्दा तपाईँ सँगसँगै यात्रा गर्नुहुने अरू यात्रीहरू र तपाईँको अगाडि पछाडि भएका अरू सवारी साधनहरूलाई पनि असर नगरोस् र तपाईँलाई पनि असर नगरोस्। मोटरसाइकलमा हुनुहुन्छ भने तपाईँले हेलमेटको राम्रोसँग प्रयोग गर्न सक्नुहुन्छ। हेलमेट राम्रोसँग सुरक्षित तरिकाले लगाउनुहोला, ताकि तपाईँको गति अनुसार जुन सडकमा तपाईँले गति प्रयोग गर्नुहुन्छ मोटरसाइकल कुदाउँदाखेरि, त्यो गतिअनुसार तपाईँको यात्रा पनि सुरक्षित हुन सकोस् र विशेष गरी हामीले हाम्रो टाउको जोगाउन सक्यौँ भने दुर्घटनाको जोखिमलाई अझै कम गर्न सकिन्छ। र अर्को कुरा, मोटरसाइकल चलाउँदा हाई बिम लाइट, जुन बिहान बेलुकाको समय छ भने हाई बिम लाइटको प्रयोग नगर्नुहोला, यसले तपाईँको कारण हुन सक्ने दुर्घटनाको जोखिमलाई पनि कम गर्न सक्छ। र अर्को, तपाईँ गाडीभित्र हुनुहुन्छ भने सिट बेल्टको अनिवार्य प्रयोग गर्नुहोला, किनभने सुरुमै भन्यो हामीले दुर्घटना बाजा बजाएर आउँदैन। र तपाईँले यी सबै कुराहरूलाई व्यवस्थित तरिकाले अपनाएर मात्रै सडकमा उत्रनु भयो भने पनि तपाईँले गर्दा तपाईँ आफ्नो र तपाईँको वरपर यात्रा गर्ने, अगाडि पछाडि यात्रा गर्ने सबै यात्रीहरूको यात्रालाई सुरक्षित बनाउन सक्नुहुन्छ। ट्राफिक अपडेट पछि सडक र सवारी सम्बन्धी केही समाचार। साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका बसहरूको चीनका सडकमा परीक्षण सुरु भएको छ। साझा यातायातले आफ्नो ट्विटर अकाउन्टमा राखेको भिडियो अनुसार चीनको उकालो सडकमा बिजुलीका बसको परीक्षण भइरहेको छ र चीनको नान्जिङ सहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको ग्रेडिबिलिटी टेस्ट जुन भनिन्छ त्यसको परीक्षण भइरहेको छ, जसलाई उकालोमा तान्न सक्ने क्षमता कतिको छ भनेर जाँच्नको लागि गरिन्छ। पहिलो चरणमा साझाले 3 बिजुली बस काठमाडौँ ल्याउने तयारी गरेको छ र चीनको नान्जिङ स्थित सिएचपिसी कम्पनीको विद्युतीय बसको कारखानामा ती बसहरू तयार भइरहेका छन्। ती बस काठमाडौँ आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल साथ बाँकी 37 अन्य बस पनि ल्याउने साझाले जानकारी दिएको छ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा मुगलिन सडक खण्डको कुरा गरौँ। अब नागढुङ्गा मुगलिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको 15 ठेक्का सम्झौता गरिने तयारी भएको छ र सो सडकमा 3 काम हुन लागेको बताइएको छ। 3 अहिले नागढुङ्गा 9 र 9 मलेखु सडक खण्ड निर्माणका लागि ठेक्का आह्वान गरिएको छ र त्यसै गरी अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अगाडि बढाइएको रहेछ र त्यसै गरी नागढुङ्गा 9 सडकको लम्बाई 12 र 9 मलेखु 43.5 किलोमिटर छ। यसको चाहिँ नि जुन प्रक्रिया छ, यो प्रक्रिया अगाडि बढ्न साथ नागढुङ्गाबाट 9 र 9 मलेखु 2 गरी ठेक्का प्रक्रिया सुरु गरिएको छ, जसलाई नेपाली र अन्तर्राष्ट्रिय दुवै निर्माण कम्पनीले आवेदन हालेका छन्। नागढुङ्गाबाट 9 सडक 2 र 9 मलेखु सडक 3 सम्पन्न गरिने बताइएको छ। नेपाल राष्ट्र ब्याङ्कले अत्यावश्यक बाहेक अन्य वस्तुमा जाने कर्जा र विशेष गरी गाडी आयातको जुन LC छ त्यसलाई रोक्न बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएको छ र सोमबार 27 वाणिज्य ब्याङ्कका सिइओहरूलाई बोलाउँदै राष्ट्र ब्याङ्कले सो निर्देशन दिएको हो। र राष्ट्र ब्याङ्कले विदेशी मुद्राको सञ्चितमा दबाव बढ्दै गएको बताउँदै ब्याङ्कका सिइओहरूलाई गाडीहरूको LC रोक्नको लागि निर्देशन दिएको थियो। यसअघि राष्ट्र ब्याङ्कले लिएका नीतिले आयातमा फरक नपरेपछि विदेशी मुद्राको सञ्चित घट्ने क्रम रोकिएको छैन। विदेशी मुद्राको सञ्चितमा निरन्तर ह्रास आएपछि केन्द्रीय ब्याङ्कले ब्याङ्कहरूलाई LC नखोल्न निर्देशन दिएको हो। गाडी, सुनचाँदी, त्यसै गरी कस्मेटिक सामग्री, विलासी ग्याजेटका सामानहरू आयातमा जुन कडाइ गर्नुपर्ने राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन् र राष्ट्र ब्याङ्कले यस अघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था पनि गरेको थियो। यसले गर्दा विशेष गरी सवारी साधनहरू भित्रिनको लागि अप्ठ्यारो परिस्थिति बनिरहेको बताइएको छ। अब टाटाको कुरा गरौँ। टाटाले आफ्नो सफल इलेक्ट्रिक SUV नेक्सनको लङ रेन्ज आगामी अप्रिल 20 सार्वजनिक गर्ने भएको छ। इलेक्ट्रिक कार उत्पादनमा आक्रामक रणनीति बनाएको टाटाले नेक्सन EVको रेन्ज बढाएर ल्याउन लागेको हो। अहिले बजारमा उपलब्ध नेक्सनमा 30.2 किलोवाट आवरको लिथियम आयन ब्याट्री दिएको छ। कम्पनीले नयाँ फेसलिफ्ट मोडलमा 40 किलोवाट आवरको ब्याट्री दिने रिपोर्ट बाहिर आएको छ। नयाँ रेन्जमा उपलब्ध भएसँगै लामो यात्रा गर्नेहरूको रोजाइमा पनि नेक्सन EV पर्ने देखिन्छ। कम्पनीले भन्ने फिचरमा कति परिवर्तन गर्छ भन्ने विषयमा कुनै जानकारी आएको छैन. यसको मूल्य भने अहिलेको मोडलको तुलनामा केही महँगो हुनसक्छ. सिप्रदीले नेपालमा बिक्री गर्दै आएको नेक्सन इभी निकै सफल मोडल बनिसकेको छ. अहिले पनि बजारमा धेरै ग्राहकहरूले यसलाई बुकिङ गरेर बसेका छन्. यस्तोमा रेन्ज बढेर आउने भएसँगै यसको बजारमा प्रभाव बढ्ने अपेक्षा गरिएको छ. टाटाकै अर्को नयाँ इलेक्ट्रिक एसयुभी पनि आउने घोषणा भएको छ. एसयुभीको नाम हो कर्व. अहिलेसम्म बजारमा आएका इभी टाटाले आफ्नो ग्यासोलिन कारलाई परिमार्जन गरेर ल्याएको थियो, तर कम्पनीले पहिलोपटक बिल्कुलै नयाँ इभी कन्सेप्ट सार्वजनिक गरेको छ. अब टाटाले पहिला इभी बनाएर त्यसलाई ग्यासोलिनमा ल्याउने जनाएको छ. कर्व कन्सेप्टलाई टाटाले बाहिरी र भित्री बनोट दुवैमा फ्युचरिस्टिक डिजाइन प्रदान गरेको देखिन्छ. टाटाको दावीलाई मान्ने हो भने कुपे डिजाइनमा आएको कर्व कन्सेप्ट लामो रेन्ज प्रदान गर्ने कार हो. यसले एकपटकको फुल चार्जमा 500 किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ. यद्यपि यसमा रहेका मोटर र ब्याट्री साइजको विषयमा भने कुनै जानकारी छैन. टाटा मोटर्स प्यासेन्जर व्हीकल तथा टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका अनुसार यसमा कारमा यो कारमा भित्री भाग ठुलो तर बाहिरी आवरण भने सहरी क्षेत्रमा चलाउन र पार्क गर्न कम्प्याक्ट साइजको बन्ने भएको छ. र टाटा कर्वको अगाडि पातलो एलइडी स्टिप वारपार भएको छ भने ट्याडगुलर एलइडी र त्यसै गरी एलिमेन्ट्स ट्याडगुलर एलइडी एलिमेन्ट्स त्यसै गरी फ्युचरिस्टिक अलॉय व्हील र कम्प्याक्ट रियर प्रोफाइल आकर्षक बुटको ढोका र त्यसै गरी इभीको ब्याजिङ बाहिर देखिन्छ. अब बेबारिसे मोटरसाइकलको कुरा गरौँ. उपत्यकाभित्र बेबारिसे छाडिएका 7 रोयल इन्फिल्डको क्लासिक मोटरसाइकल यस हप्ता प्रहरीले बरामद गरेको छ. प्रहरीले यी मोटरसाइकलको मूल्य अन्दाजी 21 लाख पर्ने उल्लेख गरेको छ. महानगरी अपराध महाशाखाका अनुसार प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यी मोटरसाइकल बरामद गरेको. भारतबाट भन्सार छली गर्दै नेपाल ल्याएर विभिन्न फर्जी नम्बर प्लेट जडान गरेर चलाएको सूचनाको आधारमा प्रहरीले छानबिन गर्दा यी 7 मोटरसाइकल फेला पारेको हो. यसरी नक्कली नम्बर प्लेट जडान भएका मोटरसाइकल बरामदपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गौशरणमा पठाएको छ. साथै प्रहरीले थप मोटरसाइकल हुन सक्ने भन्दै अनुसन्धानलाई तीव्र बनाएको छ. उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ. कार्यक्रममा हामी सडक र सवारी सुरक्षाबारे चर्चा गर्छौँ. भर्खरै मैले ट्राफिक अपडेटका साथै सडक र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरेँ. कार्यक्रममा अब केही बेरमा सरकारले लिएको जुन नीति छ, निजी सवारी साधन आयातमा रोक लगाउने नीति, यसले विद्युतीय सवारी साधनलाई कत्तिको प्रभाव पारेको छ र विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा इलेक्ट्रिक व्हीकल एसोसिएसन अफ नेपाल इभानका अध्यक्ष उमेश राज श्रेष्ठसँग गरिएको कुराकानीको साथमा आउनेछु. उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
छु टाढा भारी छ मन धेरै छ गर्नु छोटो जीवन सम्झन खोज्दा आतिन्छु झन् हजार सपना अधुरै छन् जाँदैछु टाढा भारी छ मन धेरै छ गर्नु छोटो जीवन सम्झन खोज्दा आतिन्छु झन् हजार सपना अधुरै छन् देशमा गाउँ घरको मा कि फिर्न बन्द आकाशमा बिर्सेर बस्न दस नङ्ग्रा धस्न सिकौला आगनी घर दस पुस्ता बाढी लाहुरकै भर नयाँ नेपालको काछ बगर जाँदैछु टाढा भारी छ मन धेरै छ गर्नु छोटो जीवन सम्झन खोज्दा आतिन्छु झन् हजार सपना अधुरै छन्
Star Global NCAP rating. It's safest in the segment.
Tapai aile sundai hununcha Ujyalo Radio Network, Kathmandu ma 90 MHz.
सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ तपाईँ यति बेला टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको यो रेडियो कार्यक्रम सडक र सवारी हामीलाई काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ भर्खरै हामीले एउटा गीत सुनेका थियौँ हजार सपना मान्छेका सपना धेरै हुन्छन् ती सबै सपनालाई पुरा गर्न सक्यो भने मान्छे खुसी हुन्छ भनिन्छ यो हजार सपना गीतका स्रष्टा हुनुहुन्थ्यो 1974 कार्यक्रममा अब भने पालो सरकारले लिएको निजी सवारी साधन आयातमा रोक लगाउने नीति र यसले विद्युतीय सवारी साधनलाई कस्तो प्रभाव पार्न सक्छ र विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा इलेक्ट्रिक व्हीकल एसोसिएसन अफ नेपालका अध्यक्ष उमेश राज श्रेष्ठसँग गरिएको कुराकानीको हामीले उहाँलाई सोधेका थियौँ सरकारले लिएको जुन नीति छ सवारी साधन आयातमा रोक लगाइने नीति यसप्रति यहाँहरूको प्रतिक्रिया कस्तो छ
अहिलेको परिप्रेक्ष्यमा तपाईँको विशेष गरेर अब निवान भनेको चाहिँ अब सार्वजनिक यातायातसँग सम्बन्धित चाहिँ नि बढी फोकस छ र इलेक्ट्रिक व्हीकल सम्बन्धी फोकस छ अहिले चाहिँ अब तपाईँको तत्कालको इम्प्याक्ट केही मात्रामा चाहिँ विदेशी मुद्राको चाहिँ सञ्चय कम भएको कारणले गर्दाखेरि यो इम्प्याक्ट पर्या होला तर चाहिँ नि कालान्तरमा गएर त इलेक्ट्रिक व्हीकलमा नगइकन सुखै नभएको कारणले गर्दाखेरि कमसेकम अहिलेको लागि चाहिँ नि इनिसियल फेजमा मलाई चाहिँ के लाग्छ भने अलिक सानो प्रकारका चाहिँ प्राइभेट गाडीहरू र चाहिँ नि तपाईँको कम मूल्य पर्ने प्राइभेट गाडीहरू र कमर्सियल व्हीकलहरूमा चाहिँ नि अहिले रोक लगाउनु हुँदैन भन्ने चाहिँ नि मलाई लाग्छ
इभ्यानले त यो कमर्सियल भेहिकल अनि पेसेन्जर कार्स त्यस पछाडि तपाईँको पेसेन्जर बसहरू नै हुन्छ होइन, ठुला भेहिकलहरू पनि हेर्नुहुन्छ यहाँहरूले चाहिँ नि त्यो हिसाबले तयारी गर्नुहुन्छ गर्नुभएको छ। यसको असरलाई अलिकति न्यूनीकरण गर्नको लागि ठुला भेहिकलपट्टि ठुला गाडीपट्टि अलिकति केन्द्रित भइयो भने सहज होला त?
अब अहिलेको परिस्थितिमा त सबै अब अटोमोबाइल बिजनेसलाई चाहिँ एज अ होलै यसमा चाहिँ नि अब इन्कर्पोरेट भएको छ गभर्मेन्टको नीतिमा र अहिले चाहिँ कुनै पनि गाडीहरू चाहिँ मगाउन दिने अवस्था रहिरहेको छैन। तर चाहिँ नि अब हाम्रो भनाइ चाहिँ के हो भने कम्ती भोलिको दिनमा चाहिँ नि अब परनिर्भरता कम गर्न हामी त हिजोका दिनदेखि चाहिँ कराइ नै राखेका हौँ कि परनिर्भरता कम गर्नुपर्छ परनिर्भरता कम गर्नुपर्छ भनेर हिजोको दिनदेखि गरेर आएका हौँ। अहिले चाहिँ तपाईँको हिजोको दिनदेखि हामीले लगभग भनौँ न अब 10 वर्ष अगाडिदेखि चाहिँ विद्युतीय सवारी साधनलाई चाहिँ प्रमोट गर्दै सार्वजनिक सवारी साधनमा चाहिँ 100% आजको मितिमा विद्युतीय भइरहेको भए अहिले लगभग चाहिँ 44% चाहिँ नि यो यातायात क्षेत्रमा खपत हुने इन्धन चाहिँ नि खालि सार्वजनिक यातायातले मात्र खपत गरिरहेको हुन्छ र त्यो सार्वजनिक यातायातले खपत गरेको इन्धनको मात्र हामीले मुद्रा चाहिँ नि बहिर्गमनबाट बचाउन सके पनि यो विदेशी मुद्राको चाहिँ सञ्चिति चाहिँ हाममा चाहिँ हाम्रो बढोत्तरी हुने थियो होला। तर आज के भइरहेको छ त भन्दाखेरि हाम्रो यो सरकारकै चाहिँ नि दूरदृष्टिताको चाहिँ कमीको कारणले गर्दाखेरि अहिले चाहिँ नि यो स्टेज चाहिँ हामीले भोग्नु परिरहेको छ भने अब अहिले पनि फेरि चाहिँ यो अवस्थालाई पनि अलिकति सुदृढीकरण नगरिकन विद्युतीय परिवहनहरूलाई विद्युतीय कार तथा चाहिँ नि ठुला गाडीहरू सार्वजनिक यातायातलाई चाहिँ नि प्रमोसन नगरिकन उनीहरूलाई चाहिँ आयात गर्न नदिएर त्यसलाई चाहिँ प्राथमिकतामा पर्ने सामानको रूपमा चाहिँ नि नहेर्ने हो भने भोलिको दिनमा चाहिँ नि अझै यसले चाहिँ नि अब पेट्रोलियम पदार्थको चाहिँ नि जुन अब मूल्य वृद्धि भएर गइरहेको छ र यो पेट्रोलियम पदार्थमा मात्र चाहिँ नि अहिले चाहिँ नि लगभग मूल्य वृद्धिको हिसाबले पहिलाभन्दा चाहिँ 50% बढी चाहिँ नि तपाईँको विदेशी मुद्रा चाहिँ बहिर्गमन गर्ने अवस्था त त्यसैले मात्र पनि सृजना गरिरहेको छ। र हामीले अब विगतको चाहिँ नि यसो दृष्टिगत गरेर हेर्ने हो भने विगत चाहिँ नि 4-5 वर्षदेखि हामीले चाहिँ नि अहिले डिजलको भाउ चाहिँ नि तपाईँको 85-80 रुपियाँदेखि लिएर अहिले चाहिँ नि 3-4 वर्षको हाराहारीमा तपाईँको इन्फ्लेसन के छ भन्दाखेरि लगभग 130 माथि चाहिँ पुगिसकेको अवस्था छ। तपाईँ हामी सबैलाई दल्झाएर छ भन्नाले विदिन चाहिँ नि एउटा सानो समयमा 2-3 वर्षमा चाहिँ नि यदि यो चाहिँ इन्फ्लेसन हुनसक्छ यतिसम्म चाहिँ इन्फ्लेसन हुनसक्छ भने हाम्रो इनर्जी सेक्टर चाहिँ कति कमजोर रहेछ र हामीले चाहिँ त्यसमा चाहिँ परनिर्भरता गर्नु हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ स्पष्ट रूपमा यही चिजले मात्र पनि देखाउँछ। त्यसैले गर्दाखेरि हाम्रो भनाइ चाहिँ के छ त भन्दाखेरि विद्युतीय सवारी साधनहरूलाई चाहिँ कुनै पनि हालतमा रोक लगाउनु हुँदैन।
2071 सालमा जुन योजना अगाडि सरेको थियो हरेक 5 वर्षमा चाहिँ गर्ने भनौँ न पञ्चवर्षीय योजनाको रूपमा हामीले योजनाहरू अगाडि सार्छौँ, देशले अगाडि सार्छ, त्यसमा 5 वर्षभित्रमा 20% चाहिँ विद्युतीय सवारी साधन गुडाउने भन्ने खालको योजना पनि थियो। अब अहिले 7 वर्ष बितिसक्दाखेरि पनि 20 त होइन 2% भन्दा पनि कम छ भनिन्छ नि, यसमा चाहिँ के भन्नुहुन्छ?
बेसिकली चाहिँ सरकारको यो एनडिसीको टार्गेट मा चाहिँ नि तपाईँको 20% गर्ने भनेर लेखिएको छ होइन। अब यसरी हेर्ने सरसर्जी हेर्ने हो भने अब तपाईँको चाहिँ नि 20% अब इलेक्ट्रिक रिक्सादेखि लिएर इलेक्ट्रिक 2-व्हिलर इलेक्ट्रिक 4-व्हिलर सबैलाई हेर्ने हो भने केही मात्रामा चाहिँ नि पहिलाभन्दा चाहिँ नि अहिले चाहिँ नि इम्पोर्टको रेसियो पनि बढेको छ र चाहिँ नि कन्ज्युमरहरूले पनि इलेक्ट्रिक भेहिकलमा चाहिँ नि बढी इन्ट्रेस्ट दिइरहेको अवस्था चाहिँ नि छ। अहिले बुकिङ गरेरै पनि गाडी नपाइरहेको अवस्था छ प्राइभेट सेक्टरमा पनि र इलेक्ट्रिक स्कुटर्सहरूको पनि हिजोको दिनमा चाहिँ एकदमै न्यून माग थियो भने अहिले चाहिँ नि विश्वसनीयता पनि बढेको छ, क्वालिटीहरू पनि बढेको छ, विभिन्न कम्पनीहरू आएको छ र त्यो अनुसारले चाहिँ इलेक्ट्रिक स्कुटर्सहरू पनि मार्केटमा जान थालेको छ। यसमा सबैभन्दा अलिकति चाहिँ नि पछि परेको चिज भनेको चाहिँ नि अहिले के देख्छु भन्दाखेरि मैले मास ट्रान्सपोर्टेसनमा चाहिँ नि जान सकेन. मास ट्रान्सपोर्टेसनमा भनेको खालि एउटा चाहिँ नि अब लगभग मैले त हिजोको दिनमा पनि भनिरहेको लगभग चाहिँ नि 99% भन्दा माथि सार्वजनिक यातायातहरू चाहिँ नि प्राइभेट अन्टरप्रेनर्सहरूले चाहिँ नि सञ्चालन गरिरहेको छ र ती प्राइभेट अन्टरप्रेनर्सहरूलाई जसले चाहिँ नि प्राइभेट सवारी साधन प्राइभेट कम्पनीहरू जसले चाहिँ नि यो सेवा प्रदायक कम्पनीहरूले सेवा दिइरहेको छ ती कम्पनीहरूलाई चाहिँ नि इलेक्ट्रिक भेहिकलमा उहाँहरू चाहिँ नि परिवर्तन हुनुभयो भने कस्तो किसिमको पोलिसी आउने उहाँहरूलाई सहजीकरण के हुने ट्याक्समा हुन्छ या ग्रान्ट हुन्छ या रिबेट हुन्छ के किसिमले चाहिँ नि उहाँहरूलाई चाहिँ सहजीकरण हुन्छ त भन्ने किसिमको उहाँहरूलाई ड्राइभ गर्ने गेयरअप गर्ने चाहिँ कुनै पनि पोलिसी नआएको कारणले गर्दाखेरि पनि जस्तो लाग्छ अहिलेसम्म चाहिँ पूर्ण रूपमा ठुला सवारी साधनमा अहिले बिस्तारै चाहिँ माइक्रो बसेसहरूमा चाहिँ नि तपाईँको अहिले लगभग 40-50-60 चाहिँ माइक्रो बसेसहरू चाहिँ विभिन्न देशका विभिन्न भागहरूमा चाहिँ पुग्न थालेका छन् तथापि ठुला बसहरूको हकमा चाहिँ नि अब साझा यातायातले ल्याउने बसहरू बाहेकका अन्य गाडीहरू चाहिँ नि त्यही 3-4 चाहिँ नि हाम्रो सुन्दर यातायातले ल्यायो त्यो त्यसमा पनि तपाईँको चाहिँ नि अब 18-20 ल्याएकोमा त्यसलाई पनि चाहिँ नि गभर्मेन्टको ट्याक्सेसनको कारणले गर्दाखेरि चाहिँ नि त्यसलाई चाहिँ फेरि फर्काएर इन्डियामा बेचियो भन्ने समाचारमा पढ्न पाइएको छ. भन्नाले यस्तो किसिमको चाहिँ नि दयनीय अवस्था छ जसले चाहिँ नि के त भन्दाखेरि गभर्मेन्टले त्यसलाई चाहिँ नि अब फसिल फ्युललाई कम गर्नको लागि न्यूनीकरण गर्नको लागि यी गाडीहरूलाई चाहिँ कसरी चाहिँ नि प्रयोग गर्ने कसरी चाहिँ नि सार्वजनिक यातायातलाई बढाउने भन्नेतिर चाहिँ नि अलिकति नलागेको कारणले गर्दाखेरि पनि मलाई के लाग्छ भन्दाखेरि यो एनडिपीको टार्गेट चाहिँ नि मिट हुन धेरै नै गाह्रो हुन्छ र साथसाथै चाहिँ नि अर्को एउटा चाहिँ नि पोइन्ट चाहिँ के छ भन्दाखेरि अहिले भइरहेको चाहिँ जुन देशको अवस्था र अब यो अर्थतन्त्र नै अलिकति चाहिँ नि डामाडोल भइरहेको अवस्थामा सझन यसले चाहिँ नि अझै आगोमै त्यो थप्ने काम गरेकै छ.
यो 2075-76 नीति तथा कार्यक्रम अनुसार 10 वर्षभित्र 2075-76 10 वर्षभित्रमा केही सहरहरू काठमाडौँ भक्तपुर ललितपुर चितवन हेटौँडा बनेपा धुलीखेल पनौती लगायतका सहरहरूमा चाहिँ पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाएर विद्युतीय सवारी साधन चलाउने भनेर घोषणा पनि गरिएको थियो. घोषणा गरेअनुसार बागमती प्रदेश सरकारले अहिले भने यो विद्युतीय सवारी साधनको प्रवर्धन राम्ररी गर्न सकेको छैन भनेर भनिएको छ. यसले चाहिँ कस्तो सन्देश दिन्छ?
अहिले त भनौँ न अब यो इम्पोर्ट गर्नलाई नै अब सरकार आफैले रोक गएको छ. कमसे कम विद्युतीय सवारी साधनलाई चाहिँ इम्पोर्ट गर्न दिनुपर्ने. अर्को कुरो चाहिँ के छ त भन्दाखेरि तपाईँको अहिले बागमती सरकारकै कुरा गर्ने हो भने पनि अहिले यहाँ चाहिँ नि तपाईँको चाहिँ विभिन्न 20 वर्ष पुराना गाडीहरू जस्तो माइक्रो बसेसहरू भयो होइन त्यस्तै गरेर चाहिँ ग्यास टेम्पोहरू भयो यी गाडीहरूलाई चाहिँ नि यी गाडीहरू चाहिँ के छ त भन्दाखेरि तपाईँको सार्वजनिक यातायातहरूलाई चाहिँ त्यो चाहिँ अब 20 वर्षपछि त स्क्र्याप गर्नुपर्छ. त्यसको रिप्लेसमेन्टमा के ल्याउने त इलेक्ट्रिक भेहिकलको लागि चाहिँ नि तपाईँको चाहिँ ठाउँ नदिकन 26 फिटभन्दा कमको गाडीलाई चाहिँ नि बागमती प्रदेशभित्र या बागमती प्रदेशभित्र नभनौँ काठमाडौँ भक्तपुर ललितपुरको एरियाहरूमा चाहिँ नि दर्ता गर्न नदिने यो विदिन रिङ रोड चाहिँ नि चलाउन नदिने यस्ता किसिमका नीतिहरू चाहिँ नि छन्. तपाईँ हामीले पनि यस्तो साधारण मान्छेले पनि के सोच्न सक्छौँ भन्दाखेरि काठमाडौँको जुन जनघनत्व छ जुन प्रकारको चाहिँ नि बाटोको परिस्थिति छ एकदम प्राइमरी रुट भनेको त 4-8 रुट बाहेक अरू त जम्मै सेकेन्डरी र सानो साना रुटहरू नै छन् भित्रभित्र सबै जुन चाहिँ डेभलप भएर गइरहेको छ. त्यहाँ चाहिँ तपाईँको 12 मिटरको बसलाई सञ्चालन गर्छु 10 मिटरको बसलाई सञ्चालन गर्छु भनेर सोच्नु भनेको चाहिँ नि एक प्रकारको चाहिँ नि मूर्खतै हो भन्छु मैले गभर्मेन्टको तर्फबाट पनि एकदम एकरो किसिमबाट उहाँहरूले सोचिराख्नु भएको छ. त्यसैले गर्दाखेरि एउटा मार्केट मिक्सको अवधारणा जहाँ चाहिँ नि तपाईँको जसरी इन्डियामा चाहिँ लास्ट माइल ट्रान्सपोर्ट भनेर त्यहाँ चाहिँ के छ त भन्दाखेरि तपाईँको थ्री विलर इलेक्ट्रिक थ्री विलरलाई चाहिँ लास्ट माइल ट्रान्सपोर्टको रूपमा चाहिँ प्रयोग गरिएको छ. त्यस्तै गरेर चाहिँ तपाईँको चाहिँ अनि मिडल क्लासको चाहिँ गाडीहरू भन्नाले चाहिँ तपाईँको माइक्रो बसेसहरू 11-15 सिटे माइक्रो बसेसहरू 20 सिटे माइक्रो बसेसहरू यस्ता प्रकारका गाडीहरूलाई पनि यहाँ चाहिँ के त भन्दाखेरि रुटको चाहिँ स्वीकृति दिनुपर्ने अवस्था छ. मार्केट मिक्सको अवधारणामा हामी गएनौँ भने हामीले चाहिँ यो एनडिसीको टार्गेट कुरा पनि गर्न सक्दैनौँ. यो एनडिसीको टार्गेटमा चाहिँ तपाईँको योलाई भेहिकलको क्वान्टिटीमा मात्र पनि गणना गर्नु हुँदैन, त्यसको चाहिँ नि फ्युल कन्जम्सनको हिसाबले पनि गणना गर्नुपर्छ. त्यसैले गर्दाखेरि जस्तो एउटा ट्याक्सीलाई, एउटा ट्याक्सीले चाहिँ नि दिनमा चाहिँ नि 120 किलोमिटरदेखि 150 किलोमिटर गुड्छ भने, एउटा कार गुड्ने भनेको त जम्मा 20 किलोमिटर हो, 25 किलोमिटर हो. भन्नाले यदि एउटा ट्याक्सीलाई चाहिँ नि हामीले इलेक्ट्रिकमा ट्रान्सफर्मेसन गऱ्यौँ भने त्यसले चाहिँ कत्रो इम्प्याक्ट दिँदो रहेछ त भन्दाखेरि लगभग 8-10 गाडी 10 कारको बराबरको चाहिँ नि इम्प्याक्ट दिँदो रहेछ, होइन? यो कुरा हामीले चाहिँ बुझ्न एकदमै जरुरी छ. त्यस्तै गरेर चाहिँ तपाईँको अब ठुला बसहरूको कुरा भयो, माइक्रो बसेसहरूको कुरा भयो, उनीहरूले चाहिँ कतिको इम्प्याक्ट दिन्छ त यो इलेक्ट्रिक गाडीमा भनेको चाहिँ जति धेरै यो सवारी साधन चाहिँ गुड्यो त्यति नै चाहिँ यसले चाहिँ बढी सर्भिस दिने र पनि पेट्रोलियम पदार्थ बढाउने बाहिरबाट आयात हुनेबाट चाहिँ बचाउने र चाहिँ तपाईँको जुन अब पोल्युसन घटाउने यो सबै कन्ट्रिब्युसन चाहिँ यसको चाहिँ बढीभन्दा बढी प्रयोगमा हामीले पाउन सक्छौँ, होइन? भनेदेखि सबैभन्दा धेरै गुड्ने सवारी साधन भनेको त सार्वजनिक सवारी साधन हो. त्यसैले गर्दा प्रष्ट रूपमा चाहिँ गभर्मेन्टले के गर्नुपर्छ त भन्दाखेरि सार्वजनिक सवारी साधनको लागि चाहिँ एकदम निश्चित रूपमा चाहिँ फोकस भएर आफ्नो भिजन र पोलिसी चाहिँ अगाडि सार्नुपर्छ जस्तो मलाई लाग्छ.
नेपालले छिमेकी मुलुकहरूमा भएका गतिविधि भनौँ न, अन्तर्राष्ट्रिय स्तरमा भएका गतिविधि र त्यहाँ जुन गतिविधि हुन्छन् ती गतिविधिबाट आएका चाहिँ प्रतिफललाई हेरेर केही शिक्षा लिन नसकेको भन्न सकिन्छ यसलाई हामीले?
एकदमै भन्न सकिन्छ यो त तपाईँको, किन भन्दाखेरि अहिले छिमेकी मुलुक भारतमा तपाईँको यति धेरै चाहिँ इलेक्ट्रिक भेहिकलको लागि डेभलपमेन्ट भइरहेको छ कि यति धेरै प्राइभेट कम्पनी, सेमी गभर्मेन्ट कम्पनीजहरू, ठुला ठुला कम्पनीहरू, फाइनेन्सियल इन्स्टिट्युसन्सहरू इलेक्ट्रिक भेहिकललाई मात्र चाहिने लगानी गर्ने किसिमका फाइनेन्सियल इन्स्टिट्युसन्सहरू समेत पनि चाहिँ त्यहाँ निर्माण भइरहेको छ. यहाँ नेपालमा हेर्ने हो भने गभर्मेन्टले त्यस्तो प्रकारको स्ट्रक्चर र इनिसिएटिभ्सहरू के पनि दिन सकेकै अवस्था छैन. कसरी काम गर्ने त? इभन हजुरको चाहिँ नि हामीले म आफैले 2006 सालमा चाहिँ तपाईँको मैले चाहिँ नि इलेक्ट्रिक भेहिकल चाहिँ मा एउटा 1982 मोडलको गाडीलाई चाहिँ कन्भर्ट गरेको थिएँ. त्यसपछि पोलिसीको लागि लड्दा 2014मा गएर चाहिँ नि तपाईँको पोलिसी आयो कि वातावरण मैत्री सवारी तथा यातायात नीतिमा चाहिँ नि कन्भर्जन पोलिसी आयो. त्यस पछाडि गएर तपाईँको हिजो अस्ति भर्खर अब कार्यविधि र निर्देशिका नबनेपछि त्यसलाई चाहिँ नि एउटा मूर्त रूप त दिन सकिएन. अहिले हिजो अस्ति भर्खर चाहिँ नि के त भन्दाखेरि फेरि राजपत्रमा पनि त्यो कन्भर्जनको कुराहरू आयो. यो चाहिँ के त भन्दाखेरि अलिकति त्यसमा पनि फेरि कसरी आएको छ त भन्दाखेरि 3 वर्षको लागि मात्रै कन्भर्जन गर्न पाउने, होइन? भनेपछि यो 3 वर्ष पछाडि के त? जस्तो एउटा व्यवसायी व्यापारी कसैले चाहिँ नि एउटा इन्डस्ट्रीले चाहिँ नि कन्भर्जनको इन्डस्ट्री खोल्यो भने त्यो 3 वर्ष चाहिँ नि उसले काम गर्ने, त्यसपछि चाहिँ उसको सेटअपदेखि लिएर यावत चिजहरूको चाहिँ नि जिम्मेवारी कसले लिने, त्यसमा लगानी भएको लगानीको चाहिँ सुरक्षा कसले लिने, यो बाटो त देखिएको छैन. हिजोको दिनमा चाहिँ नि ग्यासमा पनि त्यस्तै गरेर कन्भर्ट गर्न दिएको थियो, 5 वर्षपछि चाहिँ नि गएर साथीहरू चाहिँ डुबेका छन् भने अहिले पनि यसको चाहिँ स्टक हुनसक्छ, यसको चाहिँ वर्कसप हुनसक्छ, यसमा विभिन्न किसिमको लगानी हुनसक्छ भनेदेखि त्यसको भोलि के हो त भन्ने कुरा चाहिँ नि कार्यविधिहरू के पनि छैन, निर्देशिकाहरू के पनि छैन, होइन? र इभन चाहिँ नि गाडीलाई कन्भर्ट गर्न दिने भने त त्यो कन्भर्ट गर्न दिनको लागि हुनुपर्ने मापदण्डहरू के हुन् भन्ने कुरा अहिलेसम्म जिकिर गरेका छैन. तर चाहिँ नि टाइम कन्स्टेन्ट चाहिँ के गरेको छ त 3 वर्ष गरेको छ. अब पोलिसी बनाउँदा बनाउँदै पोलिसी भएन यो निर्देशिकाहरू बनाउँदा बनाउँदै कार्यविधि बनाउँदा बनाउँदै अर्को 1 वर्ष 2 वर्ष पनि जान सक्छ. हिजो 2014मा पोलिसी आएको पोलिसीको चाहिँ कार्यविधि आज 2022सम्म चाहिँ नि बनाउन नसक्ने गभर्मेन्टले अब चाहिँ नि फेरि यो 1 महिनामै 2 महिनामै कार्यविधि चाहिँ अगाडि ल्याइहाल्छ भन्ने चाहिँ हामी भन्न सक्दैनौँ.
अब अन्त्यमा यो अहिले पछिल्लो समयमा भारतसँग जुन विद्युत बिक्रीको चाहिँ नि सम्झौता भएको छ, हाम्रो यो विद्युतीय सवारी साधनहरूमा कतिको असर पर्छ या पर्दैन?
विद्युत निर्यात गर्न सकियो भने त त्योभन्दा देश चाहिँ नि केही हुँदैन. तर चाहिँ तपाईँको चाहिँ अहिले पछिल्लो समयमा जुन प्रकारले चाहिँ नि हाम्रो विद्युत चाहिँ नि आयात गर्ने क्रम बढेको र त्यो पनि चाहिँ नि तपाईँको अब यो एक प्रकारले चाहिँ नि बोल बोली गरेर चाहिँ नि 32 रुपियाँसम्म चाहिँ नि किन्नुपर्ने भन्दाखेरि चाहिँ नि अलिकति चाहिँ नि जस्तो भन्दाखेरि कहीँ कतै चाहिँ नि म्यानेजमेन्टै नमिलेको हो कि यो भित्र यत्रो चाहिँ नि विद्युत चाहिँ नि उत्पादन हुँदैछ अझ चाहिँ नि यत्रो धेरै चाहिँ नि 400 मेगावाटको नयाँ चाहिँ नि विद्युत चाहिँ यहाँ इनपुट हुँदैछ भने यी सबै कुराहरूलाई चाहिँ मध्यनजर राख्दाखेरि चाहिँ के त भन्दाखेरि इलेक्ट्रिक भेहिकल भन्दा किनभने आफ्नै देशमा भएको एनर्जी त्योभन्दा चाहिँ नि उता अब इलेक्ट्रिक भेहिकल भन्दा अरू चाहिँ नि सार्वजनिक यातायातको रूपमा मात्र नभइकन तपाईँको घरमा कुकिङदेखि लिएर इन्डस्ट्रीदेखि लिएर सबैले इलेक्ट्रिकै चलाउनुपर्छ भन्ने कुरामा त अब हामी प्रष्ट हुनैपर्छ भइनै सकेका छौँ र निर्यात हुन सकेको खण्डमा र निर्यात गरेर हामीले पनि अलि राम्रो आम्दानी गर्न सकेको खण्डमा त डेफिनेटली यसले त देशलाई चाहिँ नि प्रगति
हस् यहाँको साथ समय र यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो इलेक्ट्रिक व्हीकल एसोसिएसन अफ नेपालका अध्यक्ष उमेश राज पृष्ठ। सरकारले लिएको निजी सवारी साधन आयातमा रोक लगाउने नीतिको विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। हामीले उहाँलाई सोधेका थियौँ सरकारले लिएको निजी सवारी साधन आयातमा रोक लगाइने नीतिप्रति यहाँहरूको प्रतिक्रिया कस्तो छ। अब केही बेरमा उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले तपाईँलाई सोधेको प्रश्न जुन थियो नेपालमा इन्धनको सहज आपूर्ति कसरी होला त्यो प्रश्नमा आएका तपाईँका प्रतिक्रिया लिएर आउनेछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
All-new Tiago with 4-star global NCAP rating. It's safest in the segment.
Yo ho Ujalo Radio Network. Kathmandu ma 90 megahertz.
सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ। सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुन्न सकिन्छ। अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटौँ। उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले तपाईँलाई सोधेका थियौँ नेपालमा इन्धनको सहज आपूर्ति कसरी होला। यसमा आएका प्रतिक्रियाहरू केही यस्ता रहेका छन्। धङ्केश्वर श्रेष्ठ लेख्नुहुन्छ, सम्पूर्ण अहिले गहिरे आसेपासे नेता भनाउँदाको सेवा सुविधामा इन्धन बाँड्ने जुन सिस्टम छ त्यो हटाउनुपर्छ र सबैले नगद तिरेर इन्धन खपत गरेपछि मात्रै समस्या समाधान हुन्छ भन्नुभएको छ। उहाँले सिधै राजनीतिक खेलबाड हो यो भनेर दर्शाउन खोज्नु भएको छ। त्यसै गरी रत्न दिच्छाङचा दुङमाली लेख्नुहुन्छ, नेपाल पनि अहिलेको अवस्था हेर्दा विद्युतमा आफै सक्षम भइसकेको हुँदा सम्भव भएसम्म सवारी साधन मात्रै नभएर विद्युतीय बाटो विद्युतबाट जति पनि सम्भावना छ त्यो चाहिँ त्यो हरेक चिजलाई हरेक चिज वस्तुलाई पहिलो रोजाइमा पार्न सक्नु पर्यो अन्यथा अरू देशको भरमा पर्नु हुँदैन भनेर लेख्नुभएको छ। क्षितिज मल्ल पूर्ण ठकुरी लेख्नुहुन्छ, जबसम्म भारतकै मुख ताकिरहन्छौँ सहज आपूर्ति हुँदैन, चिनसँग कारोबार गर्नुपर्छ इन्धनको लागि भन्नुभएको छ। सबैतिर सम्बन्ध त राम्रै राख्नुपर्छ क्षितिजी। त्यसै गरी गम्भीर दुवाडी लेख्नुहुन्छ, देशकै उत्पादन विद्युतलाई प्राथमिकता दिने गाउँघरमा गोबर ग्यास प्रयोग गर्न प्रोत्साहन गर्ने विद्युतद्वारा चल्ने सवारी साधनलाई भित्र्याउने साइकलमा यात्रा गर्ने स्वास्थ्य पनि राम्रो हुन्छ वातावरण पनि राम्रो हुन्छ अनि पैसाको पनि बचत हुन्छ भन्नुभएको छ। शिशिर कृष्ण भट्टराई लेख्नुहुन्छ, हालका नेता अर्थविद योजना आयोगका पदाधिकारी सबैलाई एकमुष्ट सदाका लागि हामीले छोड्यौँ भने आफै सबै कुरा मिल्दै आउँछ भनेर उहाँले आक्रोश व्यक्त गर्नुभएको छ। त्यसै गरी राजकुमार तामाङ नेपाली बाबु लेख्नुहुन्छ, विद्युत सस्तो बनाउने विद्युतीय उत्पादन बढाउने भन्नुभएको छ। सङ्गीता तिवारी लेख्नुहुन्छ, पहिला त आपूर्ति भन्दा पनि देशमा भएको इन्धन खानीको प्रयोग गरौँ, दोस्रो इन्धन खरिद गर्दा चोरी कम ल्याउने राजनीतिकरण गर्ने जस्ता काम चाहिँ नगरौँ कम गरौँ र करको दायरा कम गरौँ अनि साना साधनको कम प्रयोग गरौँ, साना साधनको प्रयोग कम गरौँ, इन्धनलाई राजनीतिभन्दा बाहिर राखौँ भन्नुभएको छ। त्यसै गरी अभिधान सापकोटा लेख्नुहुन्छ, बिजुली उत्पादन गर्ने विद्युतीय गाडी सरकारी कार्यालयमा अब उपरान्त अनिवार्य गर्ने भन्नुभएको छ। त्यसै गरी अङ्कराज नेउपाने लेख्नुहुन्छ, नेपालले इन्धनको उत्पादन र व्यवस्थापन गर्नु पर्यो, नेपालमा यत्रो विद्युतको स्रोत छ, विद्युतबाट सवारी साधन चलाउनु पर्यो अनि सहज आपूर्ति त यत्तिकै पनि भइहाल्छ नि भन्नुहुन्छ। समग्रमा सबैले विद्युतीय साधनलाई र बिजुलीलाई नै बढी ठाउँ बढी स्थान दिनुभएको छ यो प्रतिक्रियामा, किनभने इन्धन जुन रूपमा पनि हुनसक्छ, ऊर्जा जुन रूपमा पनि हुनसक्छ भन्ने खालको सन्देश हो यो। अब आजको प्रश्न, सडकमा यात्रा गर्दा तपाईँले कस्ता कस्ता अनियमितता देख्दै आउनु भएको छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला, हामी कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा प्रसारण गर्नेछौँ। अब कार्यक्रममा पालो सवारी साहित्यको, यस खण्डमा हामी कुनै पनि गाडीमा भएका लेख रचना तपाईँलाई सुनाउँछौँ। आज यहाँ मसँग 8026 नम्बरको 8026 भनौँ 8026 नम्बरको एउटा ट्याक्सीको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, समस्याको पहाडसँग जुधेर देखाउनेछु, समस्याको पहाडसँग जुधेर देखाउनेछु, बाटो अप्ठ्यारो छ तैपनि कुदेर देखाउनेछु। दुनियाँले अवरोध जतिसुकै गरून्, दुनियाँले अवरोध जतिसुकै गरोस्, ढिलो चाँडो गन्तव्यमा पुगेर देखाउनेछु। तपाईँले पनि यस्तै कुनै गाडीको पछाडि लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुन्छ। सकेसम्म उक्त गाडीको नम्बर पनि नसुटाउनुहोला, हामी कार्यक्रम सडक र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौँ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको कार्यक्रम सडक र सवारीको अन्त्यमा आइसकेका छौँ। आजलाई कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी बिदा हुन्छौँ। अब हाम्रो भेट आउने सोमबार कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।